रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
नमस्कार कार्यक्रम हाम्रो जोडीबाट दीपा कोइरालाको कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि करिब 45 मिनटसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौँ र उहाँहरूको जीवन भोगाएका क्रम आएका उतार चढाव तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्छौँ र दाम्पत्य जीवनलाई कसरी सुमधुर बनाउन सकिन्छ र जीवन भोगाएका क्रम आइपर्ने समस्याहरूलाई कसरी समाधान गर्नुपर्छ भन्ने बारेमा विभिन्न जोडीका अनुभव साटासाट गर्छौँ। आजको कार्यक्रममा आफ्ना जीवन भोगाएका अनुभव साट्नका लागि हामीसँग हुनुहुन्छ वीरेन्द्रनगर निवासी क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका क्षेत्रीय छ कुष्ठ अधिकृत खगेन्द्र प्रसाद गैरे र उहाँका धर्मपत्नी ज्ञानु गैरे। स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर, धन्यवाद।
यहाँहरू एकअर्काको जीवन साथी बन्ने अवसर चाहिँ कसरी जुट्यो नि यो संयोग?
सुरुमा हाम्रो साइन बुवा हुनुहुन्थ्यो, हाम्रो साई नाता पर्ने अनि अहिलेको माल दिदी, हाम्रो जेठानी दिदी भनौँ, उहाँ चाहिँ उहाँको साठ भाइ हुनुहुन्थ्यो माल दाई, अनि त्यसरी उहाँ मार्फत साई जुटेको हो।
आफन्तबाट कुरा गर्नु
हजुर,
पहिला पनि चिनजान थियो यहाँको पनि?
पहिला चिनजान थिएन। म बहुमुखी क्याम्पसमा पढ्दै गर्दा उहाँ सिएमए क्याम्पस पढ्नुहुन्थ्यो र त्यति बेला मलाई देख्ने गरिरहनु भएको रहेछ। अब त्यति बेला हामी चाहिँ लेडिजहरूले खासै जेन्ट्सहरूसँग बोल्ने अहिलेको जस्तै फ्रिडम नभएको कारण हामी त्यति चासो पनि राख्थेनौँ र उहाँहरूले चाहिँ हामीलाई याद गरिरहने चाहिँ गर्नुहुँदो रहेछ र त्यो याद प्लस नाता परेका हिसाबले त्यसरी चाहिँ मागेर नै रेन्ज बिहा गर्नु।
साली पर्नुभयो नाता?
साली होइन, त्यतिखेर माइल जेठानको बहिनी भनेपछि के भन के पर्छ नाता?
जेठानको बहिनी,
माइल जेठानको बहिनी, माइल जेठान उहाँ त्यतिखेर चाहिँ हाम्रो साइन बुवाको साडु हुनुहुन्थ्यो। माइल जेठानसँग कुरा गर्नुभएको रहेछ उहाँले, केटीहरू चाहिँ छन् भनेर त्यसरी हेर्न आइयो भनौँ। सुरुमा
पहिला क्याम्पसमा मात्रै देख्नु भएको थियो?
हजुर, म सिआमी पढ्दाखेरि, पहिला म सिआमी जब गर्थेँ, के अरे पढ्ने सिलसिलामा विद्यार्थी हुने बेलामा यसो चाहिँ देख्थेँ अनि मन पराएर माग्न गइयो। माग्न चाहिँ धेरैचोटि जानु पर्यो,
दुखै भयो,
4-5 चोटि जानु पर्यो।
किन त्यस्तो भयो?
अब किन त्यस्तो भयो भन्दाखेरि, हामी अब अलिकति जीवे पनि सहरमा बसेको, अब अलिकति दुःख नगरेको, अनि त्यसरी हुर्किएको र
वीरेन्द्रनगरकै
लोकल मान्छे भएको र उहाँको घर चाहिँ सुर्खेत त सुर्खेत तर पूर्व मालारानीमा गाउँमा परेको हुँदा अब अलिकति यो रहन सहन आफ्नो रीतिरिवाज मान सम्मान गर्ने कुरा नमिल्न सक्छ। जागिर खाइरहेको थियौँ हामी, अब जागिर खाँदाखेरि घरको कामलाई छोडेर हिँड्न पर्ने कुरा, त्यसले गर्दाखेरि अलिकति फेरि त्यो व्यवहारमा नमजा आउँछ कि भन्ने खालको मेरो आमालाई धेरै मनमा लागे हुनाले, अब यसरी पढाइयो लेखाइयो जागिर खाएका छन्, अब गाउँतिर यसरी दिइहाल्दाखेरि भोलि फेरि कुराकानी नमिल्दा अब जीवनमा नमजा आउने हो कि
जागिर छोड्नुपर्ने हो कि
पर्ने हो कि भन्ने हिसाबले धेरै विचार चाहिँ गर्नुभयो।
परिवारबाट पठाउनु भयो कुरा गर्नु
यहाँले
हजुरले? मलाई मन परेको छ फलानु केटी यसरी जानुस् भन्नुभयो कि उतैबाट?
होइन, मैले सुरुमा म आफै 2-3 चोटि गएँ, लास्टमा फाइनल रिमेन्डरमा बुवा पहिला आफै नै अघि सरियो। त्यतिखेर बुवा अलि बुढो पनि भइसक्नु भएको थियो, उहाँले अब मैले जे भने त्यो मान्नुहुन्थ्यो, मैले चाहिँ म प्रति विश्वास थियो भनौँ बुवाको।
कहिले काहीँ कुरा गर्न गइसकेपछि दुवैजना बिचमा कुराकानी हुन्थ्यो?
हुन्थेन,
सम्भवै भएन।
म त सुरुमा उहाँ जानुभयो, अब पहिला यहाँ देख्नुभयो, र सुरुमा उहाँ जाँदाखेरि कस्तो हुँदो रहेछ भन्दा मान्छेले देखेको होइन लेखेको भन्ने पनि हुँदो रहेछ। अब त्यहाँभन्दा पहिला अब वीरेन्द्रनगरकै मुटुमै रहेका मान्छेहरूले पनि अब कुरा गर्नुभएको थियो, तर आफूलाई अब त्यसरी मन परेन, अब नलेखेको पनि हुनसक्छ। त्यसरी उहाँ आउने बेलामा मलाई कस्तो भयो भन्दा लेखेको होला, सुरुमै मलाई एकदमै
राम्रो
राम्रो भन्दा पनि यस्तो भयो, यो को हुन्छ नि मुटु ढोक्क भएको जस्तो, यसो कुरा गर्दा बुझ्दै जाँदाखेरि केटी खोज्न आएको केटो अरे भन्ने कुरा भयो। अनि म आफैले के भने भन्दा को छन् र यहाँ केटी आइरह केटालाई भन्ने पनि लाग्यो। तर भोलिपल्ट क्याम्पसबाट आइरहँदाखेरि त तँलाई नै माग्न आएको अरे भन्ने सुनेपछि अब के भएको थियो, त्यति बेला चाहिँ मलाई साँच्चीकै रुन पनि मन लाग्यो, म रोएँ के। तर पनि अब उहाँले पुरा अब घरिघरि पाँच पटकमा फाइनल भएको थियो फेरि मेरो बिहाको पनि कुरा
पाँच पटकमा।
हजुर,
पटक पटक जानुभयो सासूसँग कुरा गर्नुभयो? गएर
सासूसँग भयो कुरा,
सिधै आफै गएर?
हजुर, सासू बुवा ससुरासँग कुरा भयो। उहाँले अलिकति गाउँमा उनले ज्ञानले भने जस्तै गाउँमा फेरि दुःख पाउँछ कि छोरीले भन्ने उहाँप्रति थियो। मैले उहाँलाई चाहिँ होइन दुःख दिनलाई होइन, म पनि पढ लेखेको छु बुझ्छु भन्ने कुराहरू राखिसकेपछि अलिकति
लामो समयपछि
हजुर लामो समयपछि उहाँहरूलाई चित्त बुझाइ भनौँ नलाई स्वीकृति दिनुभयो।
कुराकानी भइसकेपछि कति समय रह्यो नि विवाहको?
खासै रहेन, यो लगातार उहाँ चाहिँ कार्तिकको महिनाबाट सुरु गर्नुभएको थियो, प्रत्येक महिना नै आइ आउनुभयो र फागुनको जब त्यो डिसिजन भयो अनि 10-15 दिनमै बिहा भयो।
छिटै भयो,
हजुर,
त्यति लामो समय रहेन।
रहेन,
विवाह गरेर सुरुमा त घरमै जानुभयो?
सुरुमा घरमा गइयो, तर यिनको जागिर भएको कारणले गर्दाखेरि बिहा गरेपछि 4-5 दिन मात्रै घर बसियो, फेरि चाहिँ सुर्खेतै बसाइ भयो भनौँ।
त्यति धेरै बुहारी पनि बिहोर्नु परेन जागिर कामले गर्दा?
जागिर कामले गर्दा बुहारीपन बिहोर्न त खासै म गाउँमा गएर परेन, तर पनि म बर्खाको बिदाको बेलामा जान्थेँ, अब दसैँ तिहारको बेलामा जान्थेँ। रमाइलो लाग्थ्यो किनभने आफ्नो घर भनेपछि गाउँ होस् या सहर, रिज्नुपर्छ, भिज्नुपर्छ, माया गर्नुपर्छ परिवारलाई भन्ने लाग्थ्यो। र म जान्थेँ र मेरो जेठानीसँग म घाँस पनि काटिलाग्थेँ, रमाइलो लाग्थ्यो, बस्थेँ। र आफ्नो जागिर यतै भएको कारण र उहाँको जागिर पनि दैलेखमा त्यति बेला अयब हुनुहुन्थ्यो, दैलेखमै भएको कारणले त्यतातिर भएको भए सायद म अब सरुवा पनि मिलाएर जान्थ्यो होला, अनि उहाँको पनि दैलेखतिर थियो। अब म उहाँ दैलेख भएपछि मेरो सुर्खेत म त्यहाँ बस्ने पनि कुरा आएन,
झन् अप्ठ्यारो भन्दा बरु सुर्खेतमै सुगम भयो, सजिलो पनि, घर पनि नजिक हुने भयो,
सुगम पनि भयो। र अनि मैले तत्कालै उहाँलाई के प्रस्ताव राखेँ भन्दाखेरि अब म गाउँमा जान भन्दा हजुरले चाहिँ अब यसो सानो जग्गा किनेर सानो यो दुई कोठे घर हालिदिनु र बुवा आमालाई यतै ल्याइदिनु, मलाई साथी हुनुहुन्छ, म बुवा आमासँग बस्छु, हजुर चाहिँ बाहिर आनन्दले जागिर खानु भने चाहिँ एक वर्षभित्रै फेरि घर बनाएर बुवा आमालाई पनि ल्याएपछि म बुवा आमासँग नै बसेँ।
त्यसरी चाहिँ महसुस गर्नु पाइयो होला?
हजुर, महसुस चाहिँ धेरै भयो।
हजुर,
म गाउँ नबसे नि
अब बुवा आमालाई नै यता ल्याइसकेपछि त ढुक्क नै भइहाल्यो नि।
हजुर, म बुवा आमाको कान्छो छोरा,
हजुर,
मसँग नै हुनुहुन्थ्यो बुवा। मैले बिहा गर्नुभन्दा अगाडि नै दाइ त छुट्टिसक्नु भएको थियो, अनि छुट्टिएको कारणले गर्दाखेरि बुवा आमा एक्लै हुनुहुन्थ्यो, मैले चाहिँ बुवालाई उनी सुर्खेतै जानुपर्छ, म दैलेखमा जो जागिर गर्थेँ सुर्खेतै जानुपर्छ, अब ज्ञानसँग बस्नुपर्छ भनेर भनेपछि उहाँ आउनुभयो। घर सानो घर पनि बनाइयो सुरुमा, त्यसरी सुर्खेतै बसाइ भयो। यो सुर्खेत बस्नुमा चाहिँ मेरो ससुरालाई म देन दिन्छु,
यतै आउनुपर्छ,
यतै आउनुपर्छ गाउँमा भन्दा अब तपाईँ पनि अब जब गर्ने मान्छे, उसले ज्ञानले पनि जब गर्छ, अब उहाँ बस्यो भने अब अलिक दुःख पाइन्छ भनेर अहिले चाहिँ जे होस् ससुराले ठिक भन्नुभएको रहेछ भन्ने महसुस भइरहेको छ।
सुरुमै विवाह गर्ने बेलै जागिर भएपछि त आर्थिक रूपमा त कुनै समस्या हुने कुरै भएन, त्यसले पनि सहज बनायो होइन, आफै कमाउने भएपछि?
हजुर,
त्यति बेलै टिचिङ गर्नुहुन्थ्यो?
त्यति बेलै म एक वर्ष टिचिङ गरेको भइसकेको थिएँ, आर्थिकको समस्यै परेन, फेरि एक अर्काले मलाई यो छैन भन्नु पनि परेन, अनि चेक एन्ड ब्यालेन्स पनि हुँदैन थियो, जसलाई जे अब आवश्यक पर्यो जति पर्यो आवश्यक फ्री हिसाबले अब व्यवहार गर्ने, त्यसरी अब सजिलै भयो आर्थिकमा पनि,
समझदारीमा चल्यो सबै कुरा भन्नु पऱ्यो होइन। विवाह कतिपछि चाहिँ आमा भन्नुभयो नि?
म बिहा भएको 47 बिहा भयो भने म 51 पुसमा चाहिँ आमा भने, लगभग 4 जति पछाडि भने,
अलिक ढिलै भयो,
ढिलै भयो।
कस्तो महसुस हुँदो रहेछ नि आमा हुँदाखेरि?
आमा हुँदा त धेरै खुसीको महसुस हुन्छ नि, किनभने एउटा यो संसार चलाउन आमाको ठुलो भूमिका हुन्छ भने अब बच्चा बच्ची भइसकेपछि तिनैको भविष्य निर्माणका लागि आमाको हरेक सुख दुःख जीवन सहजै रूपमा कट्ने हुँदा पनि आफूलाई एकदम गौरवशाली जस्तो महसुस हुँदो रहेछ.
सन्तोषजनक पनि हुने भयो, सन्तोष पनि हुने भयो त्यति बेला. पहिला र अहिलेमा अलिकति भिन्नता पाउनुहुन्छ आमा बन्दाखेरिको, त्यति बेला आफू उठो र अहिलेमा हेर्दा त्यति साह्रै त छैन होला.
त्यति साह्रै त छैन, तर पनि भिन्नता छ. किन भन्दा हामी अब अहिलेको जस्तो आराम पाउने, अब अहिलेको जस्तो यो गर्भवतीको यो कुराहरू हुनुपर्छ भन्ने कुराहरू, खानपिनदेखि लिएर आरामका कुरा, अरूले दिने मायाका कुरा, अब यो त त्यति पाउन त सकिएन. किन भन्दा आफ्नै कामकै हिसाबले पनि अब काममा पनि ड्युटीफुल हुनुपर्ने, अनि सासु ससुरासँग बस्दाखेरिको इष्टमित्रसँगको पनि व्यवहार हेर्नुपर्ने,
व्यवहारिक पनि
व्यवहारिक बन्नुपर्ने, अब हरेक कुराले गर्दा. फेरि उहाँ बाहिर भएको कारणले पनि उहाँको प्रतिनिधित्व पनि मैले गर्नुपर्ने हुँदाखेरि अब धेरै अब जे होस् न सङ्घर्षमै गरियो भनौँ. अब
हजुर, जागिर खाने महिलाहरूलाई बच्चा हुर्काउन त निकै ठुलो समस्या हुन्छ होइन त्यो समयमा. तर अब सासु ससुरा घर भएर त अलिक सहज भयो कि?
सहज भयो, किनभने म दिउँसो छोडेर जाँदाखेरि हेर्नुहुन्थ्यो, खुवाउनुहुन्थ्यो, अब यसरी पनि सहज चाहिँ भयो.
अब सामाजिक रूपमा हेर्दाखेरि बच्चाको बुवा भइसकेपछि पुरुषहरूलाई अलिक ठुलै जिम्मेवारी दिइन्छ होइन समाजले. त्यही हिसाबले हेर्दाखेरि अब हुन त घर त्यति लामो समय बस्न पाइँदैन थियो होला, तै पनि हो ममा अझ ठुलो एउटा जिम्मेवारी आइपुगेको छ भन्ने त महसुस हुन्थ्यो होला.
नै त्यो त्यो कस्तो हुँदो रहेछ भने पहिला चाहिँ अलिकति फ्री जस्तो होइन्थ्यो, पछि बच्चा भइसकेपछि आफूलाई अलिकति जिम्मेवारी बोध जिम्मेवारीपन आयो बढ्यो. र म बाहिर जागिर गर्ने भएको कुराले सानो बच्चाहरूलाई चाहिँ सानो बच्चाहरू छँदा त्यति घर बस्न पाइएन, त्यति माया दिएको जस्तो पनि लागेन. सानो हुँदा
बच्चा हुर्काउने बेलाको दुःख त्यति साह्रो याद छैन, त्यसो जसले राति रुने बेला समातेर बोकेर बस्नुपर्ने तिनी तिनी कुराहरू
त्यस्तो याद छैन मलाई. कहिलेकाहीँ महिनामा एकचोटि घर आइन्थ्यो अनि जागिरमै धेरै समय दिनुपर्थ्यो. त्यसले गर्दाखेरि बच्चाहरू कसरी हुर्काइन् के गरिन् यिनलाई धेरै दुःख पऱ्यो होला जस्तो लाग्छ आज भोलि.
कति वर्ष भयो नि यहाँ वैवाहिक बन्धनमा बाँधिनु भएको?
हामीले विवाह भएको 47 साल हो, 47 साल हो भने हामी 22 वर्षमा बिहा भयो. त्यसपछि कति हुन्छ हिसाब भने
23-24 वर्ष
भयो.
यो 23-24 वर्षलाई पछाडि फर्केर हेर्दाखेरि कस्तो महसुस गर्नुहुन्छ? आर्थिक, सामाजिक, पारिवारिक रूपमा केही फरक बनायो यी समयले?
हजुर, धेरै नै परिवर्तन भइयो. त्यतिखेर चाहिँ गाउँमा बसाइ थियो, पछि बिहा हुने बित्तिकै हाम्रो चाहिँ मेरो बसाइ चाहिँ सुर्खेत सर्यो. र सुर्खेतमा चाहिँ अब अलिकति सुरुको समयमा के अरे आर्थिक हिसाबमा पनि अलिकति कमजोर जस्तो लाग्थ्यो. पछि चाहिँ दुईजनाको जागिर भएको कारणले हामीले चाहिँ गाउँको जग्गा बेच्दाखेरि पनि थोरै पैसा आउने, त्यो पैसाले बेच्न त बेचेँ मैले, र बेचेर यहाँ खेत र घडेरी किने, अनि बिस्तारै चाहिँ दुईजनाको जागिरबाट बचेको पैसाले हामीहरूले प्रगति गर्दै गयौँ.
त्यो भएपछि त्यसरी हेर्दाखेरि फरक छ. यहाँले कस्तो महसुस गर्नुहुन्छ नि यो 23 वर्षलाई पछाडि फर्केर हेर्दाखेरि?
23 वर्षलाई पछाडि फर्केर हेर्दा त मैले कस्तो महसुस लाग्छ भन्दा म एकदम भाग्यमानी रहेछु. किन भन्दाखेरि मैले जीवन के हो, मान्छेले जन्मिसकेपछि गर्नुपर्ने के हो, कस्ता सङ्घर्षहरू गर्नुपर्दो रहेछ, कतिसम्म व्यवहारिक हुनुपर्दो रहेछ मान्छे भन्ने कुरालाई आफूमै मात्रै निहित नरहेर अरूका लागि पनि, सबैका लागि पनि, छोराछोरीका लागि, हरेक ठाउँमा आफूले काम गर्ने ठाउँका लागि मैले धेरै सङ्घर्ष गरेँ जस्तो लाग्छ आफूलाई पनि. र सङ्घर्ष गर्दा मलाई दुःख छैन, किनभने मैले सिक्ने अवसर पाएँ. यो नै मेरो लागि फेरि अझ एकदम मलाई अगाडि बढ्ने बाटो मिलेको जस्तो लाग्छ. किनभने कुनै पनि मान्छेले पढेर काम गरेर सिकेको र पढेर सुनेर मात्रै गरेको कुरामा धेरै फरक हुँदो रहेछ. यसरी म आफूलाई भाग्यमानी पनि ठान्छु, किनभने कति मान्छेहरूले सासु ससुरालाई सँग नबसेर आफ्नै मौज मस्तीमा हिँड्दाखेरि जीवनलाई राम्रो मान्नुहुन्छ भने, तर मलाई त्यस्तो लाग्दैन. मैले म उहाँसँग नै मैले सिधै भनेको हो कि बुवा आमा यहाँ ल्याइदिनुपर्छ मैले त्यसरी नै माग राखेको। त्यति बेला पनि मैले नल्याए पनि हुन्छ भनेको भए गाउँमा घर जग्गा सबै दाइहरू दिदीहरू सबै आफ्नो नातेदारै मान्छे उयो हुनुहुन्थ्यो, तर पनि मैले होइन ल्याउनु पर्छ किन भन्दा पछि गएर जीवनमा छोराछोरीलाई आफ्नो छोराछोरीलाई प्रत्यक्ष रूपमा देखाउन सिकाउन पाइयो भने बल्ल हामी जन्मिएको एउटा सार्थक पनि हुन्छ कि जस्तो पनि लाग्यो। र मलाई कति पनि दुःख लागेन, मलाई यसरी अब बुवा आमा बस्दाखेरि गाह्रो भएको मलाई कुनै अप्ठ्यारो भएको मैले त्यसलाई पनि सहज रूपमै लिएर एकदमै मैले जति सक्यो उहाँहरूलाई खुसी बनाउन प्रयत्न गरेँ र इष्टमित्रलाई पनि खुसी नै बनाउने प्रयत्न गरेँ। अब मलाई लाग्छ सबैले जे होस् मलाई यति यहाँ आइसक्दासम्म यस्तो हो यस्तो हो गरिदिने भन्ने मैले सुन्नु पाएको छैन, त्यो मैले गरेकै कारणले होला मलाई धेरै यहाँसम्म
त्यसले पनि सन्तुष्ट बनाउँछ। व्यावहारिक रूपमा पारिवारिक रूपमा सन्तोष भयो भने मान्छे सुखी त भइ नै हाल्छ होइन, सबभन्दा ठुलो कुरा परिवार हो।
हजुर हो।
अब अर्को पाटो हेर्दाखेरि अब एउटा सामान्य शिक्षकबाट यहाँ अहिले एउटा विद्यालयको प्राचार्य पनि हुनुहुन्छ होइन,
हजुर
त्यो हिसाबले पनि सफलता त एउटा खुड्किलो त चढायो यो वर्षले यति वर्षले भन्ने पनि लाग्छ होला
एकदमै। किन भन्दा मैले यसरी व्यावहारिक बन्दै जाँदा मैले हरेकसँग सम्पर्क गर्दै जाँदा अरूले गरेको कामहरूलाई कसरी भयो भनेर सिक्दै जाँदा सोध्दै जाँदा अनि मलाई यसरी अगाडि बढ्ने अवसर पनि मिल्यो। किन म एउटा सामान्य टिचर हुँदाखेरि मैले निभाएको ड्युटी अनि मैले भएको पहिलाको प्रहलाई गरेको सहयोग अनि त्यो समाजले म प्रति गरेको विश्वास यिनी सबै कुराले सायद मलाई आज सहज रूपमा प्रपदमा पनि पुगाउनु भयो र म खुसी पनि छु किनभने मलाई विश्वास गरेर एउटा गर्न सक्छ भनेर त्यो पदमा पुर्याइसकेपछि मैले 2 वर्ष प्रह भएको दौरानमा कहाँ गएर कोसँग भनेर कसरी मैले विद्यालयको लागि के गर्न सक्छु त नानी बाबु
फलानु महिला प्रह भएको बेलामा यो विद्यालयमा यो कुरा राम्रो भयो है भनेर एउटा उदाहरणीय रूपमा हेर्न सकिने खालको विद्यालय बनाउन सक्यो भने त त्यो जस्तो ठुलो उपलब्धि त अरू केही नै हुन्छ नि होइन
एकदम। अनि यसमा मलाई एकदम सहयोग गर्नुभएको छ श्रीमानले किनभने मलाई कुनै पनि टाइममा तिमी जान पाउँदिनौ भन्नुहुन्न, मेरो बिहान मिटिङ परेको हुन्छ कहिले स्कुलमा म 6 बजे आइरह हुन्छु, तर उहाँले मलाई धेरै सहयोग गर्नुभएको छ। सहयोग नगरेको भए सायद अब यो सफलतामा पनि पुग्न सकिन्थेन होला, यिनै प्रयासले गर्दा होला अहिले अब यो सुरुकेन्द्र स्तरीय जिल्लाबाट एउटा सक्रिय गर्न खोज्ने पर भनेर पनि म पुरस्कृत भएको छु यो 2074
ल यहाँलाई त्यसको लागि पनि धेरै धेरै बधाई छ हाम्रो तर्फबाट।
धन्यवाद।
कार्यक्रममा अब हामी एउटा गीत सुन्छौँ यहाँहरूको रोजाइमा छ कुनै गीत यस्तो गीत राम्रो लाग्छ भन्ने यहाँहरूलाई
फुलको आँखामा फुलै संसार भन्ने गीत राम्रो लाग्छ
यहाँ यहाँको रोजाइमा हामी कार्यक्रममा यो गीत सुन्छौँ कार्यक्रममा अब हामी आजका हाम्रा अतिथिको रोजाइमा रहेको यो गीत सुन्छौँ साथमा हामी छोटो विश्राम पनि लिनेछौँ। विश्रामपछि आजका हाम्रा अतिथि खगेन्द्र प्रसाद गैरे र उहाँका धर्मपत्नी ज्ञानु गैरेसँगको भलाकुसारी त छँदैछ कार्यक्रमको साथमै रहनुहोला।
चित्त शुद्ध होस मेरो बोली बुद्ध होस मेरो पैतालाले हिरै नमरोस चित्त शुद्ध होस मेरो बोली बुद्ध होस मेरो पैतालाले हिरै नमरोस राम्रो खुल्छ राम्रै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार जुन देखो कालो रातैमा जीवन संगीत सुनो मा सुख पातैमा तहा तहा जुन देखो कालो रातैमा जीवन संगीत सुनो मा सुख पातैमा संगलो मन मा खुल्छ है सङ्गै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार
रेडियो भेरी एफएम
विश्रामपछि स्वागत छ कार्यक्रम हाम्रो जोडीमा प्राविधिक साथी सुरेश सहर स्टेशनका साथी कुमारको साथमा म दिपाको तर्फबाट कार्यक्रम हाम्रो जोडी आउने गर्छ हरेक हप्ताको बुधबार साँझ 5 बजेको भेरी हाइलाइट्स पछि करिब 45 मिनटसम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा यो कार्यक्रममा हामी एउटा जोडीलाई बोलाउँछौ र उहाँहरूको जीवन भोगाईको क्रममा आएका उतार चढाव तीता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे भलाकुसारी गर्छौँ र साथमा रमाइला गीत संगीत पनि सुनाउँछौँ अब फेरि कार्यक्रमलाई अगाडि बढाउँ आजका हाम्रा अतिथि खगेन्द्र प्रसाद गैरे र उहाँका धर्मपत्नी ज्ञानु गैरेसँगको यो भलाको सारीबाट यहाँलाई फेरि पनि स्वागत छ
धन्यवाद
यो बुढाबुढीमा ठाक्क ठुक्क पर्छ भन्छन् नि कहिले काहीँ हुन्छ त्यस्तो
अब यो त व्यवहार हो व्यवहारमा कहिले काहीँ त सधैँ त कहाँ राम्रो हुने भन्ने कुरो पनि हुन्न नि ठाक्क ठुक्क पर्नु पनि एउटा त्यो राम्रोको लक्षण हो नि किनभने ठाक्क ठुक्कै भएन भने त यसलाई यसको मनमा के छ के पिर परिरहेछ मैले के पिर पारेको छु कि मेरो व्यवहारले केही नराम्रो भएको छ कि त्यसलाई सुधार गर्नको लागि पनि ठाक्क ठुक्क त हुनैपर्छ नि ठाक्क ठुक्क हुनु नराम्रो होइन जस्तो
हुनुपर्छ भन्नु
हुनुपर्छ
हुन्छ कहिले काहीँ त्यस्तो
कहिले काहीँ हुन्छ धेरै जसो त हामी
आफ्नो काममा व्यस्त
हुन्छौँ कहिले काहीँ चाहिँ कुनै कुरा मन परेन भने मनमा राखेर बस्नुभन्दा व्यक्त गर्नुपर्ने हुँदाखेरि कहिलेकाहीँ चाहिँ यसो ठ्याक्क ठुक्क पर्छ भनौँ।
त्यो व्यक्त गर्ने शैली कस्तो हुन्छ त्यही अनुसार भर पर्ने।
हजुर हजुर।
फेरि यो बुढाबुढीमा ठ्याक्क ठुक्क पर्ने पनि एउटा समय हुन्छ होला है, कि छोराछोरी सानो हुने बेला छोराछोरीको लागि, कि बिचको समयमा। अब यहाँहरूको त छोराछोरी हुर्केर ठुलो भइसक्यो, अब बुढाबुढी मात्रै घरमा आफ्नो काममा होइन, त्यो भएपछि पनि अझ कम चाहिँ हुन्छ होला यो समय।
छोराछोरीको लागि त हाम्रो ठ्याक्क ठुक्क हुने अवसरै मिलेन। अब सानो हुँदाखेरि बाबुहरू जन्मिने बेलामा उहाँ बाहिरै हुनुहुन्थ्यो, दुइटै बाबुको नुहार नै गर्न पाउनु भएन उहाँले, त्यस्तै खालको त्यो अवसर पर्यो। न्वारन पनि हजुरबा र हजुरआमाले एक एकवटा नातिको गर्नुभएको हो। अनि त्यसपछि उहाँलाई अब बाहिर हुनुहुन्थ्यो, अब तिन चार महिनाको दस पन्ध्र दिनको आउनुहुन्थ्यो, आउँदा भन्नुहुन्थ्यो मलाई अब एक हप्ता यसरी भनेर पनि मैले तिम्रो केही समस्या समाधान गर्न सक्दिनँ, अब मलाई चाहिँ पाहुना जस्तै
रेस्ट आराम
गर्नुपर्छ तिमीले भन्ने कुरा राख्नुहुन्थ्यो। अनि मैले पनि खासै आश गर्थेन, म आफ्नै योजनामै हुन्थेँ, र त्यो भएर सानोमा पनि खासै छोराछोरीको लागि उहाँ घरमा नभएको उनीहरूले परेन। अनि ठुलो भइसकेपछि नि अब बाबु एसएलसी, ठुलो बाबु त एसएलसी दिएर काठमाडौँतिर हिँड्ने वर्ष 21 वर्षपछि उहाँ दुर्गममा बस्दा बस्दा यो घर पाएको, अब यो क्षेत्रीय स्वास्थ्यमा सरुवा हुनुभयो। त्यसरी छोराहरू एसएलसी दिइसकेर गइसकेपछि त अझ फेरि ठ्याक्क टुक्क हुने पनि खासै ठुला त्यस्ता कारण पनि परेन।
भनेपछि त त्यति एकदम कमै हुन्छ भन्नु, तर भयो भने पनि कुचाइ बढी रिसा हुनुहुन्छ नि।
भयो भने त अब एकदम पहिला चाहिँ अलि ठुलै रिस देखाएर त उहाँले रिसाउनुहुन्छ है। अनि म चाहिँ कस्तो भने, यो रिसाएर अब कराउनु भन्दा नबोल्दा ठिक हुन्छ, कि कोही कराइदिएपछि बरु आफू नबोल्यो भने बिस्तारै बरु त्यो कुरा मिनिमाइज हुन्छ कि भन्ने लाग्छ, र म त्यति चाहिँ बोल्दिनँ। म
फकाउनु पर्ने त हुन्न नि कसैले, कि आफै व्यवहारमा बोलिहालिन्छु,
बिस्तारै फेरि आफै व्यवहारले बोल्न लगाउँछ। फकाउन नि के फकाउनु, बच्चा होइन के।
कहिले काहीँ बुढाबुढी घुम्न जाने अवसर मिलेको छ त? सबैजना दुवैजना व्यस्त हुनुहुन्छ होइन?
दुवैजना व्यस्त छौँ, र पहिला जाहिरको क्रममा हुम्ला हुम्ला चाहिँ घुम्न भनेर गइया थियो, त्यस्तै गरेर बर्दिया घुम्न, यस्तै जागिरको सिलसिलामै बाहिर घुम्ने भनेर घुम्न कहीँ लागि त होइन, जागिरमा बच्चा बच्ची र आमालाई घुमाउनु भनेर लिएर गएको छु।
यसरी घुम्नै भनेर हिँड्ने भैया छैन
छैन,
फुर्सद भएपछि मात्रै त्यो सम्भव होला।
अनि उहाँ चाहिँ अब घुम्न चाहिँ त्यति खासै घुम्न पर्छ भन्ने नहुँदा पनि घुम्ने अवसर पाउने जागिरकै हिसाबले पनि, अब म चाहिँ घुम्न मनपर्छ तर के गर्ने, व्यवहारमा फेरि मलाई त्यो मिल्दै नमिल्ने, जागिर प्लस व्यवहारले गर्दा त्यस्तो खालको अवसर त्यति साह्रो घुम्न जुटेको छैन, कोही कोही ठाउँमा चाहिँ घुम्न चाहिँ घुमिया छ।
अब बिस्तारै जुट्ला भन्ने आशा गर्नु पर्यो।
हजुर,
के भनेर बोलाउनुहुन्छ नि उहाँलाई यहाँले?
मैले ज्ञानु भनेर नै बोलाउँछु।
नै भन्नुहुन्छ
ज्ञानु भन्छु,
तिमी भन्नुहुन्छ,
तिमी भन्छु, अब त भन्ने मेरो चलन नै छैन, ठिकै छ।
यहाँले चाहिँ के भन्नु बोलाउनु?
मैले त अब ठुलो छोरा जन्मिएपछि छोराको नाम रोशन थियो, अनि रोशनको बुवा भनेर बोलाउँछु अहिले पनि, त्यही नै भन्न।
बिचको त्यो चार वर्ष चाहिँ के गरी बोलाउनु भयो नि छोरा नहुने बेला?
चार वर्ष चाहिँ के भनेर बोलायो खासै
थाहै छैन,
अब भेट भयो भने यहाँ आउनुहोस्, यसो गर्नुहोस्, उसो गर्नुहोस्, हजुर यहाँ आउनुहोस् त भन्ने, त्यसरी भन्ने। तर अब नाम पनि त्यति साह्रो अहिलेको जस्तो नभन्ने, अब सासु ससुरा अलिकति गाउँबाट आउनु भएको हुनाले पनि अब त्यही त भने, अब अलिकति त्यो के भन्छन् बुहारीले यसरी नाम बोलाइदिए भन्ने पनि हुन्छ कि,
सासु ससुराको लागि पनि मान गर्नु पर्यो नि त उहाँहरूलाई चित्त नबुझ्ने भएपछि।
हजुर, त्यसरी मैले यहाँ आउनुहोस्, यो गर्नुहोस्, हेर्नुहोस् त आज के गर्ने, यस्तो र त्यसरी बोल्थे, खासै नाता चाहिँ त्यसरी लगाउँछ।
अप्ठ्यारो छ होइन बोलाउने कुरा, छोराछोरी भइसकेपछि मात्रै नाता एउटा बोलाउने कुरामा, छोराको बुवा भनेर बोलाउँदाखेरि।
हजुर,
तर अब पछिल्लो समय त नामै भनेर बोलाउँछन्,
बोलाउँछन्, तर पनि आफू त्यहीमै बानी परियो, अझ पनि अर्को छोरा छन् अब, तर पनि अब रोशनकै बुवा भन्न आउँछ, पारा छोराको नाम आउँदैन।
छोराले कहिले कहिले भन्दैनन् उसको दाइको मात्रै बुवा हो मेरो होइन भनेर,
त्यो कहिले कम्प्लेन छैन। त्योमा फेरि म एकदम सुखी पनि छु, खुसी पनि छु, किनभने मैले गरेको त्याग र प्रयासमा अहिलेसम्मको यो आइपुग्दा यो समयसम्म दुईवटा छोरा बिच माया सम्बन्ध, एकले अर्कालाई सहयोग गर्ने, उसलाई कुनै अभाव छ भने एउटाले अर्काको सिफारिस गर्ने, अब बस्दाखेरि पनि कामहरू बाँडेर गर्ने, अनि यस्तो खालको व्यवहार सिर्जना भएको छ दुइटै बाबुमा। त्यो भएर यसलाई माया गर्नुभयो भन्ने, यसलाई यसो गर्नुहुन्छ भन्ने पनि कुनै पनि अहिलेसम्म त्यस्तो सुन्न परेको छैन र आएको छैन।
छोराछोरी त्यस्तो भइदियो भने त सहज भइहाल्यो नि
एकदम। हजुर, छोराछोरीबाट त एकदमै अब भाग्यमान नै छु भन्नुपर्छ मैले त।
अब हुन त सबै कुरा राम्रो नै होला पक्कै पनि होइन, तर पनि मेरो श्रीमानको यो पक्ष चाहिँ असाध्यै राम्रो भनेर यहाँले कसरी हेर्नु भएको छ?
मैले मेरो श्रीमानको पक्ष राम्रो के लाग्छ भन्दाखेरि, उहाँले कहिल्यै पनि आर्थिकमा हुन्छ नि, एउटा श्रीमानले श्रीमती कमाउने भए पनि नभए पनि आर्थिकमा लेखाजोखा राख्ने, अनि कहाँ खर्च भयो, केमा गर्यो, के गर्यो, किन चाहियो भन्ने जस्ता प्रश्न कहिल्यै पनि आएन। उहाँले आर्थिकमा एकदम फ्री र व्यवहारमा पनि यसो गर्नुपर्छ है भन्यो भने त्योमा एकदम सहमति आउने, त्यो नै मलाई एकदम मनपर्छ।
कहिलेकाहीँ नगर्दै भए हुन्थ्यो भन्ने लाग्छ कि?
कहिले काहीँ त अब यो बिच बिचमा भएको कुरा हो, नत्र यो रेगुलर मानी खासै त्यस्तो पाएको छैन। अब आफैमै कहिले काहीँ उहाँलाई नै भनौँ न, अब हुन्छ नि शरीर अब डिसब्यालेन्स हुँदा कुनै त्यस्तो पर्या बेलामा नगरेको मात्रै हो, नत्र यसरी नगरिदिया हुन्थ्यो भन्ने खासै त्यस्तो बानी चाहिँ अलि आत्तिनुहुन्छ उहाँ। म चाहिँ अब नातिने, हरेक कुराहरू सहज रूपमा हुन्छन्, नातिने बिस्तारै गर्ने भन्दै जान्छु, तर उहाँलाई चाहिँ कुनै कुरा गर्ने भनेपछि एकदमै यो हुनुपर्छ, छिटै हुनुपर्छ, यो भएरै छोडिनुपर्छ है ज्ञानु भन्ने एकदमै अत्याउने एउटा बानी चाहिँ अत्याउने
चाहिँ नगरे हुन्थ्यो
हजुर।
उहाँको चाहिँ राम्रो पक्ष,
उहाँको धेरै जसो चाहिँ राम्रो धेरै कुराहरू छन्, धेरै जसो राम्रो कुराहरू नै छन् भन्नु पर्यो। के अरे काम ढिलो गरे पनि राम्रो गर्ने, मलाई त्यो बारे चाहिँ राम्रो लाग्छ। र यो चाहिँ ढिलो त गर्ने, असाध्यै राम्रो पनि गर्ने, कहिलेकाहीँ चाहिँ टाइम म्यानेजमेन्ट नगर्दाखेरि, हुन त आजभोलि अलिक व्यस्तताले पनि होला, घरमा चाहिँ अलिक समय दिन सकेकी छैनन्, अनि त्यो कुरा चाहिँ अलिकति टाइम घरमा पनि टाइम दिए हुन्थ्यो भन्ने जस्तो मैले अनुभव गर्छु।
अब त बुढाबुढी मात्रै भएपछि त कम्तीमा पनि समय बुढाबुढी मात्रै बिताउँ भन्ने हुने भयो, त्यसलाई चाहिँ मिलाउनु पर्ने भयो।
तर यस्तो छ, अब एउटा घरमा भएको अब श्रीमानलाई मात्रै व्यक्तिगत समय मिलाउँदा मैले जुन पाएको, मलाई के लाग्छ भन्दा मैले पाएको जीवन म र मेरो श्रीमान र घरको सीमित रहन हुँदैन। किन भन्दा मैले कहीँ गएर कुनै काममा लाग्दा कसैको भलो हुन्छ, राम्रो हुन्छ, मैले टाइम दिँदा म त्यहाँ हुँदा कुनै असल काम हुन्छन् भने म चाहिँ बरु म खाना मरु मलाई मतलब हुँदैन, म एक सागै नगाएर त्यसरी पनि म हिँड्न फेरि मलाई मनपर्ने, त्यो छ फेरि मेरो बानी।
त्यसलाई चाहिँ समयअनुसार विचार गर्नु पर्यो भन्ने उहाँको कुरा होला, उमेर समय अवस्था होइन। अब जस्तो अहिले चाहिँ केटाकेटी घरमा आएको बेलामा अब नभए पनि केही भएन, साथी हुने भए, कहिले काहीँ एक्लै भएको बेला त छिटो आइदियो हुन्थ्यो है भन्ने खालको, त्यसलाई चाहिँ अब बुढाबुढीले मिलाउनु पर्ने भयो। मलाई चाहिँ खानामा के रुचि छ नि, यो खाना मनपर्छ भन्ने त्यस्तो?
उहाँलाई मलाई यो नै चाहिन्छ भन्ने पनि छैन, खानामा एकदम आनन्दको बानी छ, र उहाँले अब यस्तो तरकारीहरू, अचारहरू, दुधहरू, घिउहरू, त्यस्तो दहीहरू त्यो बढी रुचाउने, त्यो भयो भने मलाई यो धेरै थरीका यो तरकारी अचार चाहिन्छ भन्ने पनि छैन, त्यो भएर पनि मलाई एकदमै सजिलो हुन्छ खाना पकाउनु।
खाना पकाउनमा सन्तोषी भएपछि त महिलाहरूलाई सजिलो हुन्छ, जे बनाइदिए पनि भयो होइन,
एकदमै
छिटो छ,
मिठो छैन पनि भन्नुहुन्न, अनि यो आज यो किन नपकाएको पनि भन्नुहुन्न, जे छ त्यसलाई आनन्दसँग खाइदिनुहुन्छ, अनि त्यही नै आफूलाई फेरि आनन्द र समयमै फेरि छिटो पनि हुने हुन्छ।
जागिर खाना जानेहरूको त एकदम निश्चित टाइममा बिहान समयमा पकाउनु पर्यो, समयमा खानु पर्यो, सधैँको एउटा सेड्युलमा हिँड्नु पर्यो उहाँलाई। उहाँको खानाको रुचि, ज्ञानजी
खानाको रुचि चाहिँ दाल भात तरकारी नै हो। अब उनलाई चाहिँ युरिक एसिड भएको कारणले गर्दाखेरि मासुहरू मन पर्दैन, खानु हुँदैन भनौँ, मन परे पनि। र खाना मन पर्ने भनेको दाल भात तरकारी,
बाहिरबाट ल्याउनु पर्ने किनेर, त्यस्तो
बाहिरबाट किनेर चाहिँ यसो माछाहरू ल्याइदिए हुन्थ्यो भन्ने जस्तो उनको विचार हुन्छ, र कहिलेकाहीँ पाइयो भने लिएर आउँछु, त्यही नै हो। र खाना चाहिँ आजभोलि मेरो पनि यहीँ जागिर भएको कारणले अलिकति फुर्सद हुने मलाई, साँझ बिहान खाना पनि आफै पनि पकाउँछु
भनेपछि पकाएको खाना पाइन्छ भने बनायो
एकदम। अहिले त मलाई एकदम सुख नै भएको छ, मलाई लाग्छ मैले 21 वर्ष 22 वर्ष गरेको दुःख अब सुखमा परिणत हुँदैछ कि पनि जस्तो लाग्छ, र भन्छु पनि म 21 वर्ष सानो बाबु हुर्काउँदा हजुर नहुँदा गरेका दुःखहरू अब चाहिँ मेरो सुखमा परिणत हुँदैछन् है बुढो भनेर कहिलेकाहीँ जिस्काउँछु भने।
त्यो भएपछि सजिलो छ, कहिलेकाहीँ थाकेर घर गए बेला खाना पाकिँदा पनि भेटिने भयो,
एकदमै
सजिलो भयो। त्यो भएपछि अब बुढाबुढी बिचमा नि कहिलेकाहीँ यसो पारिवारिक समस्याहरू हुन्छ नि, त्यस्तो समस्याहरूलाई आउँदाखेरि सरसल्लाह सहयोगमा गर्नुहुन्छ कि आफैले? अब आफआफ्नो क्षेत्रको भएपछि आफआफै
होइन, सरसल्लाह माग्छौँ। उहाँले पनि केही भयो भने यस्तो भयो ज्ञानु के गर्ने होला, यसो भइरहेछ भन्नुभयो भने मैले यसरी जानु न, यसरी गर्नु, यसरी सोध्नु, साथीसँग यो गर्नु भनेर मैले चाहिँ भन्ने गर्छु।
आफ्नो क्षेत्रको कुरा सेयरिङ चाहिँ हुन्छ,
सेयरिङ हुन्छ। अनि म पनि भन्छु, हेर्नु न यस्तो यस्तो भइरहेछ के गर्ने होला, हजुरले केही यस्तो आउँछ भने मलाई हेल्प गर्नुहोस् है भनेर म हेल्प पनि माग्छु। स्कुलको लागि पनि केही अब सामग्रीहरू अफिसहरूबाट दिन मिल्छ र छ भने ल्याइदिनुहोस् है भनेर ल्याइदिने पनि गर्नुहुन्छ। त्यसरी पनि आफ्नो स्कुलमा मैले त्यो सहयोग उहाँबाट पनि लगिरहेको हुन्छु।
अब अहिलेका नयाँ जोडीहरू विवाह गर्ने बित्तिकै घुम्न जाने त एउटा छँदैछ, अर्को कुरा विवाह भएको पर्व मनाउने, जन्मदिन एकअर्काको मनाउने, उपहार आदान प्रदान गर्ने पनि गर्छन् होइन, यहाँहरूले पनि हुन्छ त्यस्तो गर्नुहुन्छ?
त्यस्तो खासै गरिया छैन। अब हाम्रो बेलामा घुम्नै जाने भन्ने पनि थिएन। अब बिहा गरियो, बिहा गरेको तपाईँको भ्याइन बित्तिकै फेरि ड्युटीमै अब फुल ड्युटी फुल हुनु पऱ्यो, खाली पनि भइएन। अनि त्यसरी अब अहिले पनि जन्मदिन मनाउने पनि खासै अब त्यसलाई इन्ट्रेस्ट दिइन्न। अहिलेका अब हामीभन्दा पनि हुन त एजेन्टहरूले पनि अब गर्नु भए हुन्छ, बाबु छोराहरूकोसम्म अब
खुसी
हुने हुँदाखेरि सम्झिन्छौँ। अझ हामी पनि अझ बाबुहरूसँग रहिरह हुन्नौँ, त्यहाँ जे छ जस्तो छ जसले गर्नुहुन्छ ल है गर यसरी रमाइलो गर छोरा हो भनेर त्यसरी हामी खबर गर्छौँ, र बाबुहरूले चाहिँ आफ्नो गर्ने गरेका छन्। हाम्रो चाहिँ खासै त्यस्तो मन,
एकअर्कालाई चाहिने सामान चाहिँ कसले, कहिले काहीँ सम्झिने, काहीँ गएको बेलामा ल्याइदिने त्यस्तो हुन्छ कि आफ्नो चाहिने सामान आफै किन्ने?
होइन, हामी उसलाई यो चाहिन्छ भन्ने एउटा चाहिँ आफूले अनुमान गरेर कहिले काहीँ ल्याइदिने चलन हुन्छ, र आजभोलि चाहिँ आफूलाई जे मन पर्यो त्यो किन्ने पनि गरिन्छ भनौँ। र पहिला चाहिँ ल्याएर पनि आइन्थ्यो, मैले उनको लागि सामानहरू ल्याइदिएर आउँथेँ, कपडाहरू रुचि यस्तो हुन्छ भन्ने आफूलाई थाहा हुन्थ्यो, र कहिलेकाहीँ चाहिँ आफै पनि आफ्नो चोइस अनुसार किन्ने गरिन्छ।
यहाँहरूको जीवनमा कुनै बिर्सिन नसकिएको छेड छ यहाँहरूले सम्झिरहने खुसीको दुःखको?
त्यस्तो त खासै मलाई त बिर्सिन नहुने छेड त, अब मलाई बिर्सिन नहुने छेड कहाँनिर छ भन्दाखेरि, मेरो 3 वर्ष अगाडि सासु आमा एकदमै बिरामी हुनुहुन्थ्यो, अनि उहाँलाई पनि सन्चो थिएन, बाबुहरू काठमाडौँ जागिर, अनि त्यति बेलामा यस्तो लाग्थ्यो कि यो जीवनमा कहिले यो स्वस्थ आउने होला, किन यस्तो भयो होला भनेर आफूलाई एकदमै कति धेरै दुःख जस जीवनमा लिएर आएको छु भन्ने खालको एकदम त्यति बेला चाहिँ
आफैलाई भित्रभित्र
चाहिँ एकदम पिर हुन्थ्यो, तर म अरूसँग फेरि भन्थेन, जे हुन्थ्यो जस्तो हुन्छ जसरी टर्छ म गर्छु भन्ने चाहिँ हिम्मत थियो। र मलाई त्यति बेलामा मेरो अमाजुहरूले एकदम ठुलो सहयोग गर्नुभएको छ, र म उहाँहरूलाई त्यसको लागि एकदम धन्यवाद दिन र सधैँभरि मनमा
राखेर
सम्झिरहनु मन लाग्छ।
यहाँको जीवनमा त्यस्तो कुनै?
हजुर, मेरो जीवनमा चाहिँ हुन त धेरै कुराहरू छन् सम्झिनु पर्ने, त मुख्य कुरा भनेको मैले चाहिँ मेरो छोराले रोशनले एमबिबिएसमा महाराजगञ्जमा नाम निकाल्यो, त्यो समय मलाई चाहिँ असाध्यै सम्झिनु मन लाग्छ, र म त्यस मानेमा खुसी पनि छु एकदमै धेरै।
छोराछोरीले भने जस्तो गरिदियो भने त त्यो जस्तो खुसी त अरू? हजुर,
र यो कुरामा चाहिँ ज्ञानको एकदमै ठुलो हात छ, म बाहिर भए पनि उनले चाहिँ बच्चा बच्चीको स्याहार, जागिर, सासु ससुराको स्याहार गर्नुपर्ने कुरामा उनी एक हिसाबमा एकदमै सफल महिला रूपमा म हेर्छु।
त्यसले पनि राम्रो, त्यो छोराछोरीहरूमा पनि देखिने, छोराछोरी सफल भयो भने त त्यसले पनि सहजता ल्याउने। अब हामी कार्यक्रमको अन्तिमतिर छौँ, यो अब अहिले नयाँ जोडीहरू छन् जसले भर्खर विवाह गर्छन् होइन, त्यसमा पनि अझ हतारमा विवाह गर्ने चलन बढाएको छ केटाकेटीहरूमा, पारिवारिक सरसल्लाह बिना नै पनि बिहा गर्ने, पछि फेरि छिट्टै छुट्टिने पनि देखिन्छ सामाजिक रूपमा हेर्दाखेरि। त्यही भएर यो वैवाहिक सम्बन्धलाई राम्रो बनाउन के कुरामा चाहिँ विचार पुर्याउनु पर्ला नयाँ जोडीहरूलाई, यहाँको अनुभवले के सुझाव दिन्छ?
अब त्यो कुरामा के पुर्याउनु पर्ला भन्दा, जो यो हाम्रो नानी बाबु बच्चा बच्चीकै जसले बिहा गर्छ नि, उनीहरूको आफ्नो परिवार बुवा आमा, सबभन्दा त बुवा आमा। हाम्रो के छ भन्दा, बुवा आमाले छोराछोरीलाई जहिले पनि सानो देख्नुपर्छ, हामी ठुलो मान्छे हो, किन भन्दा हामीले खाना दिन्छौँ, लाउन दिन्छौँ, यिनलाई चाहिने कुरा दिएका छौँ, यिनले किन भने जस्तो नगर्ने भनेर आफूले खाना लाउन दिएकै कुरामा आफूलाई गर्व गर्ने, र छोराछोरीलाई अलिकति शासन लगा जस्तो खालको व्यवहार गर्ने। अझ पनि यो परिवर्तन भएको छैन, तर त्यसलाई मैले टोटल्ली विरोध गर्छु। किन भन्दा, छोराछोरीलाई खाना लाउन शिक्षा यिनी दिने कुरा त दिनपर्छ, उनीहरूको अधिकार हो, र यदि दिन सकिँदैन भने पाउनु नै हुँदैन भन्ने मेरो मान्यता छ। र हामीले खास दिनपर्ने के हो भन्दा, हाम्रो संस्कार, अनि जीवनमा कुन उमेरमा के गर्नुपर्छ, के गर्दा फाइदा हुन्छ, किन यो किन यसले घाटा हुन्छ, किन गर्न हुँदैन भन्ने जस्तो कुरा एउटा छोराछोरीलाई साथीको रूपमा राखेर जहिले पनि उनीहरूको मनका कुरा बुझ्ने र उनीहरूलाई मन लागेको कुराहरू यदि सही छन् भने आफूले जसरी हुन्छ त्यसलाई पुगाउने कोसिस गर्ने गर्दै गर्दाखेरि मलाई लाग्छ छोराछोरीले त्यसरी बुवा आमाको विपरीत जाने नभन्ने लुकाएर कुराहरू भोलि गएर उनीहरू पनि एउटा नराम्रो दलदलमा फस्ने बुवा आमालाई पनि जीवनभरि दुःख हुने सायद हुँदैन। किन भन्दा मेरो अनुभव के छ भने मैले त्यति बेलै हुर्काए तापनि मैले कहिले गाली गर्ने र पिट्ने भनेको मैले गरेन र मैले यही कुरा स्कुलमा गएर मेरो पहिलाको प्रहलाई सर नहान्दा पनि हुन्छ, नहाने पनि राम्रो बन्न सक्छन्, किन हान्ने, बच्चा बच्चीलाई जति हामी हान्छौँ नि उसको उति अन्तर्निहित प्रतिभा चाहिँ भित्र लुक्छ, हामीले उसले जे बिगारे पनि बिग्रिन्छ भन सिक्न आएको भन्ने खालको हौसला दिनुपर्छ, पिट्न हुन्न भन्ने 10 वर्ष मैले त्यो जुन कुरा राखेको थिएँ अहिले नेपाल सरकारले पनि पिट्न हुन्न भन्ने कुरा ल्याएको छ। यसकारण म बच्चा बच्ची एकदम निर्दोष हुन्छ भन्नेमा म एकदम ढुक्क।
बच्चाहरूको मनोभावना बुझेर अभिभावकहरूले उनीहरूले भनेअनुसारको गर्दै गयो र गलत गर्नेलाई सम्झाउँदै गयो भने त्यस्ता गल्तीहरू बच्चाहरूले गर्दैनन् भन्ने यहाँको अनुभव छ।
एकदम एकदम अहिले पनि म किन खुसी छु भने अझ पनि मेरो अब तपाईँको 23 वर्ष हुन थालिसके मेरो ठुलो छोरा अब बाबुहरू आइसकेपछि मम्मीसँग सुत्नुहुन्छ क्या उहाँहरू एउटा कुरो नि किन भन्दा अब कतिपय छोराछोरीलाई पन्छाउने यता गर्ने हाम्रो जुन चलन छ नि त्यो होइन किन भन्दा उनीहरूलाई नजिकै राखेर के छ तिम्रो कस्तो छ के गर्दा हुन्छ हाम्रो यो छ यो यसो भावनाले यो कति गर्दा हुन्छ अब यसरी जाँदाखेरि उनीहरूलाई व्यवहारिक कुरा पनि थाहा हुन्छ अब हरेक आफन्तका कुरा माया ममता
कुरा गर्न सक्ने वातावरण सिर्जना गर्नु पर्यो
खुलेर वातावरण गरिदियो भने सायद एकदमै 90% नै यो निराकरण हुन्छ यो कुलतबाट बचाउने भन्ने लाग्छ।
यहाँको अनुभवले के भन्छ कसरी चाहिँ वैवाहिक सम्बन्धलाई राम्रो बनाउने?
वैवाहिक सम्बन्ध राम्रो गराउनको लागि त सबभन्दा पहिला हतारमा विवाह नगर्ने सानै उमेरमा र परिपक्व भइसकेपछि 20 वर्ष पछाडि विवाह गर्ने र एकअर्काको समझदारी अनुसार जीवनमा आइपर्ने कामहरू गर्दाखेरि वैवाहिक सम्बन्ध राम्रो।
अब हामी कार्यक्रमको अन्तिममा छौँ, यहाँको रोजाइमा एउटा गीत सुन्छौँ, छ कुनै सुन्नुहुन्छ कहिले काहीँ गीत?
मलाई त अब गीत सुन्न पर्दाखेरि यो के भन्छन् घुम्तीमा नआउमा आँखा तिमी जुदाउन भन्ने मनपर्छ पुरानो गीतहरू।
हस्, यहाँको रोजाइमा हामी कार्यक्रममा गीत सुन्छौँ, यहाँसम्म आइदिनु भयो यहाँ दुबैजनालाई धेरै धेरै धन्यवाद।
हजुरलाई र भेरी एफएमलाई पनि धेरै धेरै धन्यवाद र यो भेरी एफएमको उत्तर उत्तर प्रगति होस् भन्दै हामी पनि बिदा हुन्छौँ। हस् त नमस्कार।
आजका लागि कार्यक्रम हाम्रो जोडीबाट बिदा माग्ने बेला हुने लागेको छ। कार्यक्रममा आज हामीले विरेन्द्रनगर निवासी खगेन्द्र प्रसाद गैरे र उहाँका धर्मपत्नी ज्ञानु गैरेको जीवन भोगाएका क्रममा आएका उतार चढाव तिता मिठा अनुभवका साथै रमाइला क्षणहरूका बारे बलाएको सारी गऱ्यौँ। यदि तपाईँ पनि हाम्रो कार्यक्रममा सहभागी भएर आफ्नो जीवन भोगाएका अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो जोडी, रेडियो भेरी एफएम 98.6 102.7 MHz, वीरेन्द्रनगर आर सुर्खेत। तपाईँले हामीलाई टेलिफोन मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। त्यसका लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 083-522-445। अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। जाँदा जाँदै आजका हाम्रा अतिथिको रोजाइमा रहेको यो गीत तपाईँका लागि छोड्दै अर्को हप्ता नयाँ जोडीका साथ रमाइलो कुराकानी गर्न आउने नै छौँ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै तपाईँको दाम्पत्य जीवन सुखमय बितोस् यही कामनाका साथ म दिपा पनि बिदा हुन्छु। हवस् त, नमस्ते।
फुकाउन फुकाउन घुम्तीमा नाउ है भोलि जब हुन्छौ
संग टाढ़ा टाढ़ा फूल जस्तो माया पनी बिछाउने बन्छ काढ़ा काढ़ा सुस्केराम रात बीच सक्त छैनु निदाउन निदाउन घुम्तीमा नाउ है बतस मौड़ी उड़ी होड़ी आउँछ गीत मुद छुना छुना एक्लै दिन दुखी बनी पर्छ प्रीत सम्झी रुना रुना बतस मौड़ी उड़ी होड़ी आउँछ गीत मुद छुना छुना एक्लै दिन दुखी बनी पर्छ प्रीत सम्झी रुना रुना आउँदैन आँगनमा पाकी जुन चियाउन चियाउन घुम्तीमा नाउ है आँखा तिमी जुदाउन आँखा तिमी जुदाउन बाँधिए माया भेरी गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तीमा नाउ है